شاہ صاحب رحمت اللہ علیہ نے اس سے پہلے جو بحث کی تھی وہ کہ اللہ تعالیٰ نے اپنی مخلوق کو قائم رکھنے کا ارادہ فرمایا اور جو مخلوق اللہ نے باقی رکھنی ہے ان کی وفا کے اسباب اور سامان پیدا کیے. اور شاہ صاحب رحمت اللہ علیہ نے اس بات کو شروع کیا کہ اللہ کو یہ منظور ہے کہ وہ پودوں کو سلامت رکھے تو جتنی بھی زراعت کی چیزیں ہیں ان کی جڑیں اللہ نے ایسی رکھی کہ وہ تین چیزوں سے اپنی بقا کا سامان اور غذا کو حاصل کرتے ہیں، پانی، مٹی اور ہوا. اور ان تینوں چیزوں سے بقا ہے نباتات کی، پودے لگتے ہیں، درخت لگتے ہیں، پھل اور پھول، یہ سارا جہان انہی چیزوں پر قائم ہے. پھر دوسری مثال انہوں نے دی اور جہاں زندگی زیادہ ثابت ہوتی ہے جانوروں میں، اس کے متعلق بتایا کہ جانوروں کا بھی اللہ نے ایک نظام رکھا ہے اور ایسے نہیں ہے کہ اس کائنات کو اللہ نے ایسے ہی چلا دیا ہے، بلکہ اسباب ہیں، وسائل ہیں، ایک طریقہ کار ہے اور اس کے مطابق یہ کائنات چل رہی ہے. اور ضمناً وہ ان لوگوں کا بھی رد کر رہے ہیں جو لوگ اللہ کی ذات کے قائل نہیں ہیں. اللہ تعالیٰ کی ذات وہ اس کائنات میں ہے یا نہیں ہے، اس پہ ایک انگلش رائٹر ہے، اس نے جواب دیتے ہوئے ان لوگوں کو لکھا جو خدا کو نہیں مانتے. اس زمانے میں دنیا میں سوشلزم کی تحریک کا غلبہ ہو رہا تھا اور سوشلسٹ ان چیزوں کو بہت اچھال رہے تھے کہ خدا کی ذات نہیں ہے، تو پورا سرمایہ دارانہ نظام اور گروہ اس بات پر کمر باندھے بیٹھا تھا کہ وہ اللہ کے وجود کو ثابت کریں. اس لیے نہیں کہ انہیں اللہ کے ہونے نہ ہونے سے غرض تھی کوئی، بلکہ اس لیے کہ کمیونزم ناکام ہو جائے. تو ایک رائٹر نے لکھا، اس نے کہا اللہ کے بغیر اس کائنات کو ماننا ایسے ہی ہے جیسے کوئی آدمی یہ کہے کہ 6 لاکھ بندر وہ ٹائپ رائٹر رکھ کے بیٹھ گئے. اس زمانے میں ٹائپ رائٹر ہی ہوتے تھے اور سارے بندر مل کے ٹائپ رائٹر کو کوٹتے رہے کوٹتے رہے، بار بار اس کی چیز کو پریس کرتے رہے، اور 50 سال 100 سال کے بعد شیکسپیئر کی ایک نظم نکل آئی. اس نے کہا کہ تم اس کو مانتے ہو اس بات کو، تو پھر مان لو کہ خدا بھی نہیں ہے، اور اگر تمہارے لیے یہ ماننا مشکل ہے تو اللہ کا اس کائنات میں نہ ہونا اور ایک بغیر خدا کے کائنات کا وجود ماننا یہ اس سے بھی بدتر چیز ہے جتنی کہ بندر شیکسپیئر کی نظم لکھ ڈالے. پھر جانوروں کے بعد شاہ صاحب رحمت اللہ علیہ نے اب یہ جو بات نے آگے بات کی ہے اس میں انہوں نے 4 چیزیں بلکہ 5 چیزیں انسانوں کے لیے بیان کی ہیں. اور یہ بات اور اس کا یہ حصہ بہت علمی بھی ہے اور مشکل بھی ہے. اور شاہ صاحب رحمت اللہ علیہ بات کرتے ہیں یہاں پر وہ اپنے خاص فلسفے کی، جس فلسفے کی وجہ سے بنیادی طور پر وہ اپنے معاصرین میں ممتاز ہیں. اور بحث کا آغاز کیا ہے کہ انسان میں اور جانوروں میں بڑا فرق ہے اور انسان میں اللہ نے جو چیزیں رکھی ہیں اور نظم و نسق جو پیدا کیا ہے تو سب سے پہلے وہ بات کرتے ہیں صلاحیتوں کے فرق کی کہ ہر آدمی کی صلاحیت مختلف ہے کسی آدمی میں قوت عمل زیادہ ہے اور اس آدمی کی فکر میں گہرائی نہیں ہے ایک دوسرا آدمی ہے اس کی فکر میں گہرائی ہے لیکن قوت عمل نہیں ہے اس کی بہت واضح مثالیں آپ کو ملیں گی کہ جو لوگ شہید ہوتے ہیں اور شہادت کے درجے پہ فائز ہو جاتے ہیں یا یہ کہ شہادت کی تمنا ہوتی ہے اور ان کے جذبات اللہ کی راہ میں اپنی جان کو پیش کرنے کے ہوتے ہیں وہ ہر چیز کو اتنی گہری نظر سے نہیں سوچتے وہ بس تسری اور کر لیتے ہیں آرڈر ملا اور جس چیز کا انہیں حکم ملا انہوں نے اس کو کر دیا انہیں حکم ملا اس چیز کا کہ لڑو اور مر جاؤ لڑ پڑے انہیں حکم ملا اس چیز کا کہ تم اس دریا کو عبور کر جاؤ کر گزرے اور اب اگر وہ آدمی رک کے سوچے پوچھے کہ صاحب کیوں مر جاؤں اور اس دریا کو کیوں عبور کر جاؤں تو پھر ہو چکا کام دنیا میں فوج کا نظام ایسے بھی چلتا ہے کہ ہر آدمی جس میں اعلیٰ عمدہ درجے کے سوچنے کی پلاننگ کی صلاحیت ہوتی ہے اس کو وہ ایک کیٹیگرائز طریقے پہ اوپر لے جاتے ہیں یہ نہیں ہوا کرتا کہ اسے عام فوجی کے برابر رکھے تو شاہ صاحب رحمت اللہ علیہ نے پہلی چیز یہ بتائی کہ دیکھو انسانوں میں صلاحیتوں کا فرق ہوتا ہے کوئی آدمی بادشاہ ہوتا ہے اور کوئی رعایا بن جاتی ہے کوئی دانشمند آدمی ہے حکمت پہ بحث کرتا ہے علم پہ بحث کرتا ہے میتھمیٹکس کو جانتا ہے اب جو آدمی جتنا شارپ ہوتا ہے میتھمیٹکس کے بارے میں انجینئرنگ کے بارے میں اس آدمی کو اگر کوئی چیز رٹنی پڑ جائے تو اس کے لیے مصیبت بن جاتی ہے اس لیے کہ وہ دو جمع دو کر کے چار کرتا ہے اور اسے کہو کہ بغیر سوچے سمجھے تو اس کا رٹا مار لے اس کے لیے بڑا دشوار انجینئرنگ کی صلاحیتیں ہوتی پر انجینئر آدمی وہ ایک ایک سٹیپ دیکھتا ہے کہ اچھا یہ بنیاد پڑی اس پہ کتنے پلر اٹھیں گے اس پہ کتنا سجیا پڑے گا کیا چیز ہوگی وہ ایک ایک چیز کو کیلکولیٹ کرتا ہے اب ایک اکانومسٹ ہے وہ اس کے ساتھ بیٹھ جاتا ہے اور کہتا ہے کہ صاحب آپ یہ جو بلڈنگ بنانے چلے ہیں بالکل ٹھیک ہے نقشہ بھی سب صحیح ہے لیکن آپ سوچ لیں کہ اگر آپ اس میں ریت اور ریت سیمنٹ کی ریشو اس کی بجائے اس کو رکھ لیں تو آپ کا خرچہ کم آئے گا تیسرا آدمی آتا ہے اور کہتا ہے کہ جناب اس کی عمر جو آپ نے مجھ سے اسکیچ کروایا ہے کتنی رکھی ہے وہ کہتا ہے کہ اس بلڈنگ کو 500 سال قائم رہنا چاہیے تو وہ کہتا ہے جو اکانومسٹ آپ کو مشورہ دے رہا ہے کہ بات غلط ہے اگر سیمنٹ اور ریت کی ریشو یہ ہوگی تو 500 سال قائم رہے گی اور نہ یہ 300 سال بعد بلڈنگ ختم ہو جائے گی تو پھر کوئی نہ کہے کہ انجینئر نے نقشہ غلط بنایا تھا اس لیے کہ عمارتوں کی بھی عمر ہوا کرتی ہے تو ہر ایک کی صلاحیت جدا ہے دو آسان لفظوں میں کوئی آدمی اگر سمجھنا چاہے تو بہت سے بچے ایسے ہیں جو قرآن پاک کو حفظ نہیں کر سکتے انہیں حفظ کرانا ظلم ہے اس لیے کہ بچہ رٹنے کا عادی نہیں ہوتا اس کا تربیت اور اس کا دماغ قبول ہی نہیں کرتا اس چیز کو رٹ لے اسے جتنا مرضی آپ پڑھا لے وہ پڑھ جاتا ہے سوچ سمجھ کے پڑھتا ہے ایک ایک بات پر غور کرتا ہے پھر اس کا ایک کلیہ آتا ہے وہ رٹنے کی بجائے اسے سمجھنا چاہتا ہے کہ یہ ہے کیا چیز اسے آپ بتائیں کہ ایکسلریشن کی چیز ہوتی ہے اب وہ کہتا ہے کہ اسرا ایکسلریشن کو مجھے یاد کرنا ہے اس کی سمجھ میں ہی نہیں آتی وہ کہتا ہے یہ رٹے ہوئے الفاظ ہیں میری دماغ میں نہیں اور اگر باپ اس کو بٹھا کر گاڑی میں صرف دباؤ ڈال کے بتا دے کہ بیٹے اسے کہتے ہیں ایکسلریشن یوں ہوا کرتا ہے یوں ایکسلریٹ کرتی ہیں چیزیں اس کی فوراً سمجھ میں آ جاتی ہے زندگی بھر نہیں بھولتا اور اس کے مقابلے میں جو رٹے والا بچہ ہے اس کے لیے یہ سمجھنا دشوار ہے اور وہ سمجھنا اس کے لیے یاد سمجھنا کیا یاد کرنا آسان ہے رٹ لیا
ऐसे जिन्हें उर्दू शायरी से दिलचस्पी नहीं होती और फिजिक्स पढ़ते हैं उनको कहो कि एक बार की ये नज़्म याद कर लें, अज़ाब हो जाता है नज़्म का याद करना, ये उनका फील्ड नहीं है। तो हर एक की सलाहियतें शाह साहब रहमतुल्लाह अलैह फरमाते हैं इंसानों में मुख्तलिफ होती हैं, इसलिए ऐसे हुआ करता है कि इंसान में फितरी बातों में इख्तलाफ वाकई हुआ है और जो फितरी बातों का इख्तलाफ है इसकी वजह से आहिस्ता आहिस्ता कौम में एक पूरा तबका ऐसा उठता है जिसके ज़हन में दो सवाल आते हैं। इसको फरमाते हैं कि वलम्मा कान अल इंसान हमारा एहसास ही व तहर्रुक ही وقبول ہی للالہامات الجبلیہ والعلوم التبعیہ ذا عقل و توحید للعلوم البصریہ الہمہ الزرع اور انسان جبکہ اس میں احساس کی قوت پائی جاتی ہے اور اس میں حرکت پائی جاتی ہے حرکت جو پتھروں میں بظاہر نہیں ہوتی کسی پہاڑ کے اپنے بس میں نہیں ہے کہ وہ ایک جگہ سے دوسری جگہ چلا جائے ریت کا ذرہ اپنی جگہ سے خود ہل نہیں سکتا اور ہوا کی مدد سے ریز ایک جگہ سے دوسری جگہ جاتی ہے پانی اور ہوا کی مدد سے پتھر منتقل ہوا کرتے ہیں ان میں حرکت نہیں ہے اور انسان کا ایسا حال نہیں ہے انسان میں پتھر میں اور اللہ تعالیٰ تینوں میں فرق ہے پتھر منتقل ہونے کے لیے محتاج ہے کسی چیز کا جو مادی چیز اس پہ قوت کو سرد کرے اسے ایک جگہ سے دوسری جگہ منتقل کرے پتھر ہیں اور دریا کی طغیانی ہیں ایسی ایسی چٹانیں ہیں جو دریا میں اڑ جاتی ہیں ایک جگہ پہ اور جب تک جو پانی بہا کر لیا تھا اس سے زیادہ قوت کا پانی آئندہ سیلاب نہ آئے وہ صدیوں دریا میں ایک جگہ پڑی رہتی ہے یہ پتھر خود محتاج ہے کہ قوت اس پر لگے اور پھر یہ جا کر ایک جگہ سے دوسری جگہ منتقل ہو انسان میں یہ چیز نہیں انسان کے لیے صرف قوت ارادی ہے جو اسے مجبور کرتی ہے کہ اٹھے اور کام کرے پیاس لگی ہم پہلے سوچتا ہے کہ کوئی بچہ مجھے پانی پلا دے جب کوئی بھی نہیں نظر آتا گھر میں کوئی کام کرنے کے لیے نہیں ہوتا تو وہ احساس اندر کا اسے مجبور کرتا ہے کہ اٹھو اور پانی پیو اب مرے کیا نہ کرے اٹھتا ہے اور پانی پی لیتا ہے اس لیے اس کو کوئی فورس اوپر کے قائم نہیں ہے انسان کے اس کا جذبہ ہے جو کام کراتا ہے اور حق تعالیٰ شانہ اس کے یہاں کوئی جذبہ ایسا نہیں ہے جس سے کام کرائے اس کو کوئی جذبہ نہیں کوئی قوت نہیں ہے جو متحرک کرے کوئی قوت ایسی نہیں جو اللہ کو مجبور کرے کہ آج بارش ضرور کرنی ہے ساری مخلوق قحط پڑا ہوا ہے ہزاروں آدمی مر رہے ہیں کوئی جذبہ خدا کے اندر نہیں ہے جو اس جذبے پہ جذبہ اس کو مجبور کرے کہ اللہ آج ضروری نے رزق دے دے آج ضرور بارش دے دے اللہ جذبات سے مجبور نہیں ہوتا انسان اپنے جذبات سے مجبور ہوتا ہے پتھر میں جذبہ نہیں ہوتا اس کے بعد کی فورس اسے ایک جگہ سے دوسری جگہ منتقل کرتی ہے ان تینوں میں کتنا فرق ہے زمین و آسمان سے بھی بڑا فرق ہے خالق اور مخلوق میں اس لیے جواب ہے ان لوگوں کا جو کسی بڑے سے بڑے دم دھماکے اور حادثے پہ کہتے ہیں کہ خدا کہاں ہے کیا ہو رہا ہے اس کائنات میں خدا کو کچھ سمجھ نہیں آتا کوئی چیز نہیں ہوتی تو وہ سمجھتا ہے کہ اللہ کو بھی اسے دیکھ کے ایسے ہی جذباتی ہو جانا چاہیے جیسے میں جذباتی ہو رہا ہوں حالانکہ اللہ میں اور اس کی مخلوق میں فرق ہے مثال ہے بغیر تشریح کے اور سمجھنے والا اسے سمجھ سکتا ہے کہ اس نے مثال میں کیا کہا ہے صاحب آگے جا رہے تھے اور اس کے پیچھے نوکر بھی جا رہا تھا تو نوکر تھر تھر سردی سے کانپ رہا تو ایک حکیم اس کا دوست عقل مند اور دانا آیا اور اس نے دیکھا صاحب آگے جا رہے ہیں بڑے صاحب ہیں کوئی بول نہیں سکتا ان کے سامنے تو اس نے چلتے چلتے اس کے کان میں کہا کہ ارے کوئی گرم کپڑا اوڑھ لیا ہوتا اس برف اور سردی اور اس یک موسم میں باہر لے ہو تو چپ کر کے چلتا رہا تھوڑی دیر چلنے کے بعد اس کے جی میں اور محبت اور تعلق اپنے دوستی کا اظہار سے کیا اور پھر ہوئے یہ کوئی کپڑا اوڑھ لیا ہوتا کیا کر رہا ہے نمونیا ہو جائے گا تو اس نے جب یہ ساری باتیں سنی تو اس نے اس حکیم کے کان میں کہا کہ آنکھوں کی دوائی ہے کچھ جلا گیا कभी रुकू आदमी मैं तुम्हें कह रहा हूं कि मर जाओगे सर्दी से तुम कहते हो आंखों की दवाई है उसका सच बता आंखों की दवाई है उसने कहा कि आंखों की दवाई का तेरी सर्दी से क्या ताल्लुक है तो उसने कहा आंखों की अगर दवाई चलाया होता तो तुझे मैं फिर बताता उसने कहा बता दे अब तो मेरा मालिक भी मंजिल के करीब आ गई तो उसने कहा मियां की आंखें नहीं है क्योंकि इंसान ये समझता है कि लगाना मेरी तरह माज अल्लाह तबरुल्ला सोचता है क्योंकि यहां बम धमाका हो गया 200 आदमी मारे गए जंग में 10,000 आदमी मारा गया इसी अल्लाह क्या कर रहा है भाई अल्लाह तुम्हारी तरह इसका मोहताज छोड़ रही है कि उसके जज्बात उसे मजबूर करें अगर वो मजबूर होना शुरू हो जाए और उसके भी ऐसे ही जज्बात हों तो फिर इंसान में और मालिक में फर्क क्या रह गया शाह साहब रहमतुल्लाह अलैह ने इस बात को यहां पर इशारा फरमाया लेकिन और तरीके से इसलिए वो कहते हैं कि इंसान अपने एहसासात और तहल्लुक हरकत जो उसमें पैदा होती है और फिर देखो इंसान को अल्लाह ने दो तरह के उलूम दिए हैं एक जबिल्लत के उलूम दिए हैं और एक तबीई उलूम दिए हैं जबिल्लत के उलूम और तबीई उलूम की शाह साहब आगे तशरीह फरमाते हैं रहमतुल्लाह जबिल्लत के उलूम का मतलब यह है कि वो इल्म जो इंसान की फितरत में शामिल है बच्चे को कौन सिखाता है कि ये चीज गर्म है और हाथ लगाता है रोने लगता है और पीछे खींच बच्चे को कौन ये चीज सिखाता है कि वो उठे सो के और रो दे या हंस दे बहुत से बच्चे ऐसे हैं जो उठते हैं अपनी तभी नींद पूरी कर ली माँ ने पास खिलौने रखे हुए होते हैं माँ को आदत का पता होता है वो खुद को खुद खिलौनों से खेलता रहता है माँ अंदर जाती है घंटे बाद पता चलता है बच्चा तो पहले से ही खिलौनों से खेलता है अब ये कौन सी चीज है सबसे बढ़कर बात यह है कि बच्चा पैदा होने के कुछ देर के बाद ही गिजा का मोहताज होता है सांस का मोहताज होता है तो गिजा में बच्चे को कौन सिखाता है कि इस चीज को तुमने चूसना है और दूध को अपने हलक से अंदर दे के जाना है ये सब कुछ जबिल्लत के अलूम है जो इंसानों में डाल दिए जाते हैं इसी माना में वो बात आती है कि इंसानों की फितरत नहीं बदलती बल्कि इंसान अपनी फितरत के तहत आखिर तक कायम रहता है फितरत का इस्तेमाल बदल जाता है गुस्सा जो किसी इंसान की तबीयत में दाखिल है उसको आप कुछ कर ले उसकी तबीयत से गुस्सा नहीं निकलता उसको अच्छे मतलब लेने ले आए बुरे मतलब में ले आए खून के साथ कुछ जबिल्लतें कुछ जीन ऐसी होती हैं जो इंसान का पीछा छोड़ नहीं सकती पठान है गोश्तखोरी है मारना है लड़ना है बहादुरी है पैसे की मोहब्बत है पैसे की इज्जत में बेच देना है मेहमान नवाजी है ये ऐसी चीजें हैं जिन अरबों की जबिल्लत में दाखिल हैं उसे कोई नहीं हटा सकता पठानों की जबिल्लत में दाखिल है अब वो अल्लाह की राह में जिहाद करे और मारे या लोगों को अगवा करके मारता फिरे या तकरीबकारी का शिकार हो जाए उसकी जबिल्लत भी चीज शामिल है कि मारना है लड़ना है यही सब जद्दोजहद उसकी जबिल्लत में शामिल है अगर ये पठान बच्चा शायरी करने लगे तो जबरदस्त शायरी करेगा इसलिए मेहनत करने लगे तो जबरदस्त मेहनत करेगा कुआं खोदने में लगा दो तो जबरदस्त मेहनत करेगा इसलिए तो चीज के खून में शामिल है कि मुसलसल हरकत मुसलसल मेहनत ऐसे ही आप देख लें अरानी हैं इनके बारे में मौर्रकीन ने लिखा है कि अरानियों की तबीयत में एहतियात शामिल वो कहते हैं अरानी बच्चा और एहतियात का फैसला न करे नहीं होता वो हर चीज बाल की खाद उतारता है देखता है क्या है बड़े सोच समझ के फैसला करता है जितने पठान जज्बातियत के तहत फैसले करते हैं अरानी बिल्कुल दूसरी नुक्कड़ पे वाके हुए हैं उतनी एहतियात से फैसला करते हैं सोचते हैं समझते हैं 100 इतराज आते हैं इसलिए कभी कभी लड़ाई झगड़े की नौबत आ जाती है खानदान एक नहीं होकर बैठ सकता ये हर एक के अपने तहफात होते हैं वो कहता है यूं करोगे तो यूं हो जाएगा दूसरा कहता है यूं करोगे तो यूं हो जाएगा ये सारी चीजें इंसान जबिल्लत में दाखिल है और जबिल्लत के तहत इंसान के हलूम है दूसरे शाह साहब रहमतुल्लाह ने फरमाया कि कुछ علوم ہوتے ہیں جو طبعی ہوتے ہیں طبعی علوم کی بھی آگے قسمیں ہیں وہ بیان کریں گے طبعی علوم اور غیر طبعی علوم میں آسانی سے سمجھ لیجئے جیسے ایک فزکس ہے اور ایک میٹا فزکس ہے فزکس یہ ہے کہ بنیادی طور پر چار چیزوں پر بحث کی جاتی تھی پہلے اب کیمسٹری نے ترقی کر لی تو اور چیزیں بھی آگئی پانی ہوا آگ اور مٹی یہ چار عناصر ہیں انہی سے ہمیشہ بحث ہوتی تھی کہ پانی کیا کیا کر سکتا ہے پانی سے کیا چیزیں حاصل کر سکتے ہیں مٹی کیا چیز ہے اس کو کیسے اچھا ہوتا ہے کیسے برا ہوتا ہے اس میں کون سی کھاد ملائی جائے تو فصل اگتی ہے کیا زہر مل جائے تو فصل خراب ہو جاتی ہے اسی طرح ہوا ہے اور اسی طرح آگ کا حال ہے یہ سب چیزیں انسان نے صدیوں پہلے سیکھ لی تھیں اب مزید سائنس جب ترقی کی تو کیمسٹری نے آپ کو بتایا کہ جسے تم صرف مٹی کہتے تھے اس مٹی میں آئرن بھی شامل ہے اس میں گولڈ بھی شامل ہے اس میں سلور بھی شامل ہے اس میں پلاٹینیم بھی شامل ہے فلانبیا ہے ساری زمین کی قسمیں لیکن پہلے اسے مٹی کہتے تھے اب فردر ریئن ہو ایسے ہی آگ ہے کہ آگ جو ہے وہ سورج کی آگ مختلف ہے گیس کی آگ مختلف ہے کوئلے سے جو پیدا کی جاتی ہے انرجی وہ مختلف ہے فلاں چیز سے مختلف ہے ہر چیز مختلف ہے یہ طبعی علوم ہیں اور ہوا کا بھی یہی مسئلہ ہے کہ ہوا کہاں سانس لینا ہے کہاں نہیں لینا کس کو آکسیجن کی ضرورت ہے کتنا سطح زمین سے نیچے چلے جائیں تو بیلنس اس کا تبدیل ہو جاتا ہے اوپر چلے جائیں تو بیلنس تبدیل ہو جاتا ہے اور پانی کا بھی یہی حال ہے کہ کہاں کا پانی ہلکا ہے غذا کو ہضم کر دیتا ہے کہاں کا پانی غذا کو ہضم نہیں کرتا یہ طبعی علوم ہیں اور پھر شاہ صاحب رحمت اللہ علیہ فرماتے ہیں کہ اس کے ساتھ ساتھ جانوروں اور مادہ چیزوں کے مقابلے میں نباتات کے مقابلے میں اللہ نے تیسری چیز انسان کو عقل دی ہے اور چوتھی چیز یہ ہے کہ وہ علوم کا کسب کر کے نئی سے نئی چیز ایجاد کرتا ہے جانوروں میں بھی یہ صلاحیت نہیں ہے اور نباتات میں بھی یہ صلاحیت نہیں ہے علوم کسبی سے مراد یہ ہے کہ مثلاً ایک آدمی لکڑی سے ایک چیز بناتا ہے ایسا خوبصورت ڈیزائن بناتا ہے کہ وہ ڈیزائن دنیا میں دوسری جگہ نہیں پایا جاتا پھر لوگ اس کی نقل کرتے ہیں اسی طرح یہ علوم کے کسبی سے تو بجلی پیدا ہو گئی علوم کے کسبی سے تو پانی کی صلاحیتیں ہیں اور علوم کے کسبی سے تو کھاد پیدا ہو گئی یہ نائٹروجن ہے یہ فلائیں یہ فلائیں یہ علوم کسبی جو ہیں شاہ صاحب رحمت اللہ علیہ کہتے ہیں اس کے ساتھ ساتھ الحمہ الزرع اللہ نے انسان کی فطرت میں یہ چیز ڈالی الہام کیا کہ کس طرح زراعت کا کام کیا جاتا ہے کیا بیج ہوگے اس کے ساتھ کیا چیز لگے گی مٹی کی کون سی قسم ہوگی کھاد کون سی پڑے گی پانی کیسا ہوگا اور اس کے بعد اس انسان کو الہام ہوا کہ زراعت کیسے کرنی چاہیے شاہ جہاں کے زمانے میں ایسے باغات لگے کہ ایک ایک درخت پہ چار طرح کے پھل لگتے تھے ایک ہی درخت پہ چار طرح کے پھل لگتے تھے ہم ہندوستان گئے ملیح آباد کے علاقے میں تو وہاں باغات میں جب گئے کسی سے پوچھا کہ شاہ جہاں کے زمانے میں ایسے ہوتا تھا اب بھی ایسا ہمارے باغ میں ہم آپ کو دکھاتے ہیں اور ایک ہی باغ میں اللہ کی شان ہے ایک درخت ایسا ایسے درخت لگے ہوئے ہیں کہ چار اطراف میں مختلف چار پھل لگے ہوئے ہیں انجیر بھی ایک طرف لگی ہوئی ہے ایک طرف الوچا لگا ہوا ہے ایک ہی طرف اسی درخت کے یہ آلو بخارا ہے اور چوتھا ایک اور پھل لٹک رہا ہے تو پوچھا اس کا قصہ کیا کوئی مشکل کی زیادہ قصے کی بات نہیں ہے بنیادی طور پر پیوند کاری کی گئی ہے اور بعض درخت ایسے ہیں جو زیادہ پیوند کاری کو قبول کر لیتے ہیں تو ایک ہی درخت پر چار طرف کے پھل لگے ہوئے ہیں چاروں طرف کے یہ پیوند کاری کا کمال ہے شاہ صاحب احمد اللہ کہتے ہیں اللہ نے انسان کو یہ الہام کیا کہ انسان زراعت کرے اور اس کے ساتھ بلغت اور بیج ڈالے زمین میں تجارت کرے معاملات کرے اور کچھ ایسے ہیں جنہوں نے اللہ تعالیٰ نے ایسا عالی بنایا ہے کہ وہ ان چیزوں سے اٹھ کر حکمرانی کا ڈھنگ جانتے ہیں اور کچھ ایسے ہیں جو رعایا کی صورت اختیار کر سکتے ہیں کچھ ایسے ہیں جو انسان بڑے دانا عقل مند ہوتے ہیں وہ حکمت الہیہ پر بحث کرتے ہیں فزکس کو پڑھ سکتے ہیں ریاضی کو جان سکتے ہیں عمل کیسے ہونا یہ جانتے ہیں اور کچھ ایسے ہیں جن کا دماغ اتنا کام نہیں کرتا اور ان کا زندگی میں کوئی کام نہیں ہوتا سوائے اس کے کہ جو باہمت آدمی आदमी कोई रास्ता बना दे मिन तकरीरी उसके पीछे चलते रहे वलिजालिक तरा उमुमन नास इसीलिए तुम देखोगे लोगों को गिरो गदर गिरो मिन अहल बवादी वल हजर के शहरों और गांव में रहने वाले लोग होते हैं और वो सारे के सारे नहज पर चल रहे होते हैं जो नहज मैंने तुम्हें बताई है यानी इंसानों में सलाहियतें मुख्तलिफ होती कुछ ऐसे होते हैं जो पैदाइशी तौर पर लीडर होते हैं क्वालिटी लीडरशिप की होती उस आदमी को अगर रहनुमाई मयस्सर ना आए तो फिर उस बच्चे की सलाहियतें बर्बाद हो जाती हैं और ये वो कजी है जो पिछली नौ नस्लों से बड़े शरीर में पेश आ रहा है और अंग्रेज आलमगीर रहमतुल्लाह अलैह आखिरी आदमी थे जिसके जमाने में लोग एनालाइज किया करते थे कि बच्चों को किस काम में लगाना है गवर्नमेंट ने वो तरीके मुकर्रर कर रखे थे कि इन बच्चों में किसमें सलाहियत है हुक्मरान बनने की किसमें सलाहियत है ज़राअत की किसमें सलाहियत है तामीर की कौन दफ्तर का काम कर सकता है वो तालीमी निज़ाम जो था उसके नतीजे में बच्चे उभर कर सामने आते थे और रिपोर्ट हो जाती थी कि हमारे मदरसे में ऐसे ऐसे बच्चे आए हैं स्कूल में जो बच्चे पूरी अहलियत रखते हैं कि वो मैथमेटिक्स कर सकते हैं ऐसे बच्चे आए हैं जो मताहत में यानी जाविया ज्योमेट्री इसको समझ सकते हैं नतीजा ये कि बच्चों की तरबियत ऐसे की जाती थी और मुसलमान सल्तनत को बने बनाए अपराध मिलते थे इन पिछली नौ नस्लों में सबसे बड़ा अजमिया उम्मत के साथ ये हुआ है कि हमारे यहाँ अपराध सलाहियत के मुताबिक नहीं बने जो बच्चा ज्योमेट्री का था उसे उठाकर गिफ्ट में डाल दिया अब उसकी समझ में नहीं आता कि क्या करे जो बच्चा गिफ्ट करने के काबिल था उसे उठाकर फिजिक्स पढ़ाना शुरू कर दी कि तुम ये पढ़ो अब उसके पास की बात नहीं है एक बच्चे की तबीयत में शायरी है मिजाज है जो अदब को पढ़ना चाहता है उसको ठोंस दिया कि तुम डॉक्टर बनो और जिसमें डॉक्टर बनने की अहलियत थी उसे कहा कंप्यूटर इंजीनियर बन जाओ ये सब की सब एनालाइजेशन में जो गलतियां हुई हैं ये सबसे बड़ा नुकसान मतलब गया नतीजा ये कि आप आज जाइए एक आदमी तलाश करना पूरा शहर शानदार ये आदमी नहीं मिलता वो डॉक्टर है पढ़ा है डिग्री है उसके पास MBBS है सब कुछ है इसके बावजूद मर्द नहीं समझ सकता मेहनत करता है इसलिए कि वो जो सलाहियत एक समझने की होनी चाहिए थी उसमें वही चीज बुनियादी तौर पर नहीं वो अंदर से डॉक्टर नहीं वो अंदर से इंजीनियर नहीं है वो अंदर से काम ही कुछ और करने का कई बच्चों को देखा कई मेडिकल कॉलेज में शायरी इतनी जबरदस्त और डॉक्टर कहां से वो बने वो तो कहता है मेरे माँ बाप ने मुझे जबर करके इधर डाल दिया पढ़ना पड़ता है मैं तो बुनियादी तौर पर शायद हुआ यही करता है कि नस्लें जो कुछ फैसले करती हैं वो एक तरह का कर्ज होता है और ये कर्ज है जो आगे को देना है और पिछलों का कर्ज खुद पूरा करता है कहते हैं कि सबर करने एक आदमी आता था तंदूर जी के पास और रोजाना छह रोटियां ले जाता था सुबह भी दोपहर भी शाम को भी तो वो गुजर गई बूढ़ा हो गया तो तंदूर जी ने पूछा उससे कि बाबा हमेशा छह रोटियां लेके जाते हो ये छह रोटियां क्या करते हो तो उसने कहा कि एक खुद रख लेता हूं एक डाल देता हूं दो पुराना कर्ज इसमें अदा कर देता हूं और दो आइंदा के लिए इन्वेस्टमेंट कर देता हूं आइंदा को कर्जा दे देता हूं कि वक्त से वापस मिल जाए उसने कहा समझ नहीं आई ये क्या बात हुई तो उसने कहा मियां की ज्यादा समझने की बात नहीं है एक कुत्ता लेता हूं एक सांप है उसके सामने फेंक देता हूं और दो माँ बाप है उनको दे देता हूं क्योंकि उन्होंने किसी जमाने में मुझे खिलाया था तो ये कर्ज अदा करना है और दो बच्चे हैं उनको दे देता हूं इन्वेस्टमेंट है और बुरा हो जाऊंगा तो मेरी खिदमत करेंगे ही ऐसे रोटियों का नाम इसी तरह हुआ करता है कि नस्लें पिछलों के कर्ज उतारती हैं और आइंदा के लिए इन्वेस्टमेंट हो रही होती है वो पिछली नौ नस्लों से नहीं हुआ एक सदी में तकरीबन तीन नस्लें गुजर जाती हैं और आप अंदाजा लगाएं 1707 से तालीमी निज़ाम बिगड़ा 1807 1907 1907 ये नौ नस्लें हमारी दसवीं नस्ल उसमें ज़ाय हो रही है कोई ऐसा नहीं है और यूरोप में कमाल का निज़ाम तालीम जर्मनी में हर 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 क्लास में हर सेशन में कोई ना कोई वहां पे एनालाइजर बैठा हुआ है, वो नफ्सियात का माहिर है, वो साइकोलॉजी जानता है, वो बच्चे की सालाना रिपोर्ट में लिख देता है कि बच्चे में ये सलाहियत पाई जाती है, हत्ता ये लिख देता है कि बच्चा नाई बन सकता है, दर्जी बन सकता है, बच्चे में डॉक्टर बनने की एबिलिटी नहीं है। नतीजा ये कि अपने बच्चों को ले लेते हैं और नाई होने के लिए, दर्जी बनने के लिए 4 साल का कोर्स कराते हैं, 6-7 आदमी तक बच्चों को माँ बाप पढ़ा देते हैं। उसके हुकूमत कहती है अब तुम हट जाओ, अब हम अपना शहरी खुद तैयार करेंगे और उसका वजीफा मुकर्र हो जाता है कि हर महीने 400-500 हजार ये जितना भी देते होंगे ये पैसे तुम ले लिया करो बच्चे, और ये तुम्हारे लिए कॉलेज है इसमें बाल काटना सीखो, ये कॉलेज है इससे तुम जराफ को सीखो, ये कॉलेज है जूते कैसे बनते हैं इसको सीखो। इस तरह से वहां पर चले जाए आप कभी जर्मनी में तो बाल कटवाने हो तो वहां बाकायदा गवर्नमेंट की तरफ से सर्टिफिकेट होता है कि इस बच्चे को दिया जा रहा है ये बाल काट सकता है, वरना कोई बाल काटने की दुकान नहीं खोल सकता जिसके किसी के बाल अगर गलत काटे जाएं, कि बच्चे के बाल गलत काटे जाएं तो बच्चा रोएगा, गुस्सा पैदा होगा। क्या जरूरत है अपनी शैतनों को खराब करने की? अगर ये गुस्सा आम हो गया तो इसके नतीजे में अवाम में तहजीब नहीं रहेगी और इसका असर वोट में पड़ेगा और वोट के लिए गवर्नमेंट कुछ भी कुछ हो जाएगी, रहने के काबिल नहीं रहेंगे। काश कितनी सोच और लोगों में भी होती, इसलिए जब से बिजली इसका बोरान बढ़ा है और मुआशरे में कीमतें ज्यादा बढ़ी हैं और ये जो नई नई चीजें अब आ गई हैं जिसको कौम जहनी तौर पर सिवाय तायुश के इस्तेमाल करने के काबिल ही नहीं है ये मोबाइल और ये चीजें, उसके बाद मुआशरे में तलाक का रेट बढ़ गया। अब लोग तलाकें लेने लगे हैं बहुत कसरत से। आज से 40 साल पहले भी लोग इतनी तलाकें नहीं दिया करते, अब तलाक ज्यादा हो गई, अब जहनी मरीज ज्यादा हो गए। वजह उसकी ये हुई कि लोगों को वो सहूलतें, वो तबीयत के मुताबिक चीजें मिली नहीं। शाह साहब रहमतुल्लाह अलैह कहते हैं कि सब लोग बराबर नहीं हुआ करते, कुछ ऐसे होते हैं जो इलाहियात, तबीयात, रियासियात, इल्म पर बहस करते हैं, कुछ ऐसे होते हैं जिनके लिए बस ये काफी होता है कि आपने जो रास्ता उन्हें बता दिया है बस चुप करके उस पर अमल करते रहें, चलते रहें। वो आदमी बच्चे में सलाहियत ही नहीं होती कि उसके वो सवाल कर सके, वो बहस कर सके। ये दोनों तरह के अफराद शहरों में भी पाए जाते हैं और शाह साहब रहमतुल्लाह अलैह फरमाते हैं कि गांव में भी पाए जाते हैं। इसलिए इंसानों में सलाहियतें अल्लाह ने मुख्तलिफ रखी हैं। अब नतीजा इसका ये निकलता है कि जब लोग मुआश की फिक्र से फारिग होते हैं, बुनियादी तौर पे 3 चीजों की फिक्र से जब वो फारिग होते हैं, एक तो है अवाम की आम सतह, इस आम सतह से ऊपर उठ के अब आप बनाइए अहराम कि आवाम की आम सतह से ऊपर उठ के कुछ लोग ऊपर चले गए। अब इनके साथ प्रॉब्लम यह है कि इनको 3 चीजों से फरागत चाहिए होती है, जिंदगी आसान चाहिए होती है, कोई चीज इनके जहनी सोच में खलल न डाले। ऊंची आवाज से नहीं बोलते है, बड़ी नाजुक बात, लेकिन ये कोई और कहे हम भी मुमकिन है कभी हम पे भी फतवा ये लेंगे, कोई और कहे तो काफिर करार दें उलमा उसको। ये जो यूरोप में आजान स्पीकर पे नहीं देने देते ना, उसकी एक वजह ये भी है कि वो कहते हैं तुम्हारे गिर्दोपेश में इतने बड़े बड़े दिमाग रहते हैं कि इस आदमी को बाहर की आवाज डिस्टर्ब करेगी, मुमकिन है सोच रहा हो, मुमकिन है सो रहा हो और तुम आजान दे रहे हो, उसकी फिक्र में नींद में खलल पड़ेगा, वो आदमी सही काम नहीं कर सके। ऐसे होता है कि जहन की एक सतह ऐसी बन जाती है कि वो आदमी बिल्कुल खारिज से कोई भी डिस्टर्बेंस चाहता ही। उसके एक मिसाल आप तय करें, लंदन में एक जगह अंडिया लाइब्रेरी से आने के बाद शाम को पैदल चलना होता था तो नोटिस आया कि ये जो रोड है ये फलां दिन सुबह इतने बजे से लेके 2 बजे तक दोपहर बंद रहेगी, उस पर कारपेटिंग करनी। 2 बजे के करीब जब वापिस आए तो देखा वो अपना काम करके जा रहे हैं, बिल्कुल उसी के साथ एक रोड और थी। शाम को उधर जाना होता था और वो कई महीने से बन रही है, काम ही नहीं पूरा हो रहा। तो जो चीफ इंजीनियर काम करा रहे थे उससे पूछा कि ये 7 करोड़ है, इससे ज्यादा चौड़ी है, इससे ज्यादा लंबी है, ये सब कुछ आपने सुबह से लेके दोपहर 2 बजे तक कर दिया और ये महीनों से बन रही है, ये क्या? तो उन्होंने घर की तरफ इशारा किया, उनका यहां एक साइंटिस्ट रहता है और गवर्नमेंट ने जब ये रोड तबाह हो गई, खत्म हो गई, तो साइंटिस्ट से पूछा, खत लिखा कि हम आपके मोहल्ले की रोड बनाना चाहते हैं, आप इसकी इजाजत दे दीजिए और टाइम को तय कर दीजिए कि किस वक्त यहां पर रूलर चले, किस वक्त यहां पर ये सारे काम किए जाएं, ताकि ज़हनी तौर पर आपके इत्मीनान में खलल वाकई ना हो। तो उसे लिख के दिया 24 घंटों में ये 1.5 घंटा ऐसा है जो मैं अपनी वॉक के लिए, सब्जी और घर की चीजें खरीदने के लिए मार्केट चला जाता हूं, इस 1.5 घंटे में आप रोड बना दीजिए, इसके अलावा मुझे रिसर्च ना किया जाए। वो एटॉमिक थ्योरी का कोई खास साइंटिस्ट, तो उन्होंने चीफ इंजीनियर ने कहा कि हम इस वजह से पाबंद हैं, आपने देखा है 1.5 घंटा सिर्फ काम करते हैं और 2 साल में काम मुकम्मल होगा, कि ऐसे ना हो कि जिसने कौम को चलाना है, जो इतना बड़ा साइंटिस्ट है, उसको दिमागी तौर पर कोई खलल वाकई हो जाए और वो आदमी की नींद पूरी ना हो, आदमी को इत्मीनान ना हो, तो ऐसे ना हो कि ये आदमी हमारी मुल्क की रहनुमाई से महरूम हो जाए। शाहजहां अब्दुल्ला कहते हैं कि खास तबका ऊपर उठ जाता है अवाम। अब इससे तीसरा तबका पैदा होता है, जब ये दूसरे तबके की सतह पर उसे 3 चीजों से फरागत हो जाती है, एक मुआश से खाना पीना, हुकूमत कहती है ले लो खाओ पियो जो मर्जी करो, पैसा चाहिए ना पैसा हम तुम्हें देंगे, तुम तहकीक करो काम करो, या उस इंसान को जद्दी जायदाद मिल जाती है, उस इंसान को रिस्क कोई और भेज देता है, कोई कंपनी हायर कर लेती है, वो कहती है आप कीजिए ये काम, शायर है, बड़े बड़े लोग हैं, इन लोगों को इनके कदरदान संभाल लेते हैं। बैंक एक था हसन, कौन थे, हसन आबदी, बीसीसीआई, बीसीसीआई बैंक वालों ने उबैदुल्ला बेग साहब को, इफ्तिखार आरिफ को इनको बुलाया और कहा हजूर आप हमारे यहां नौकरी कर लीजिए, नौकरी जो करनी थी तो करनी थी, इफ्तिखार आरिफ साहब तशरीफ ले गए, इतना पैसा इतना पैसा, और असल क्या था कि उस शख्स की सलाहियतों से काम लिया जाए, इस आदमी को इससे बेनियाज कर दिया जाए। फिर अगर दूसरी तरफ उस इंसान को गुस्सा और इश्तियाक ना दिलाया जाए, दूसरी कुव्वत सर्द हो गई, खाने पीने की कुव्वत सर्द हो गई, उसे पता है वो इतना आधा दिमाग होता है उसके लिए गाड़ी का के आने जाने के लिए, खाना पीना आसानी से काफी है, कपड़ा पसंद काफी है, जब उसकी जरूरियात जिंदगी पूरी हो जाती है, उसको कोई डिस्टर्ब नहीं करता, गुस्सा नहीं आता। और तीसरी चीज अगर उसका रिश्ता हो जाए और ऐसा रिश्ता हो कि बीवी काबिले इत्मीनान हो, इन लोगों के साथ बड़ी ट्रेजेडी ये होती है कि रिश्ते माँ बाप कर देते हैं और ये दिमाग ज़हनी सतह पे उस रिश्ते को कबूल नहीं करता, नतीजा ये कि अपनी ज़रूरियात ज़िंदगी के लिए चोरी छुपे से दूसरी शादी कर लेते हैं, तीसरी शादी कर लेते हैं, वो पब्लिक स्कैंडल बन जाता है, पब्लिक को पता क्या है, तो इतना आला दिमाग है कि वो इन 3 चीजों में तस्कीन चाहता है। जब 3 चीजों में तस्कीन हो जाती है, ये वो 2 सवाल उठते हैं शाहजहां अहमदुल्लाह मियां के। शाहजहां अहमदुल्लाह फरमाते हैं कि जब कोई आदमी इसमें जिंदगी के मैदान से ऊपर उठता है तो पहला सवाल उसके जहन में वहाजा कुल्लू शरुल खब्बास व तदबीरात जाहिरा व मिन अलूमिह लती यतवारद अलैहा अक्सर अफरादुहू। जो लोग इस दर्जे तक पहुंच जाते हैं उनको पहला सवाल ये पेश आता है कि अब तफ्तीश अन सबब इजादही व तरबियतही, उसके जहन में ये सवाल पैदा होता है कि मैं किसी तरह से ये जानूं कि मुझे किसने पैदा किया है और मेरी जिंदगी का मकसद क्या है और पैदा करने वाला मेरे साथ क्या कर रहा है। ये है इलाहिया। आम आदमी किसी मजदूर से पूछे आप खड़ा करके, तुमने कभी सोचा अल्लाह ने तुम्हें क्यों पैदा किया, कुछ बताए? वो कहेगा सुबह होती है मजदूरी के लिए निकलता हूँ, काम को घर चला जाता हूँ, मुझे इससे प्यार क्या पैदा किया अल्लाह ने, क्या नहीं किया। दूसरा सवाल ऐसे लोगों के जहन में ये पैदा होता है कि जानना चाहता है कि वे अस्बात मुदक्कर फिल आलम हो वह औजद हो वर्जक हो, कौन है जो इस कायनात को चला रहा है, आया कोई हस्ती है या ये कि रिज़्क और तकलीफ ये दोनों मेरी अपनी है और फिर तीसरी चीज वतजरो बैन गदई अबारी ये वद बिरही ये आदमी जब इरफान को हासिल करता है और जब तेनी सलाहियत से इससे बहस करता है सोचता है कि सब चीजें हैं अब किस नजरिए के तहत जिंदगी बसर करनी है तो वो फिर मजबूर होता है किसी वक्त कि अपने बारी ताला के सामने रोए फरियाद करे अल्लाह से दुआ मांगे और अल्लाह ताला से अपने लिए खैर को तलब करे ये वो चीज है जो तुम पाओगे इंसानों में कि इंसान हमेशा इस तरीके में चलते हैं आप इसको आसान तरीके से बिल्कुल अगर समझना चाहें तो बहुत आसानी से समझा जा सकता है कि यूरोप में अब ये सारी चीजें पब्लिक को आम लोगों को खास लोगों को मुहैया हो गई जब ये खास तबके को ये चीजें मुहैया हो गई तीनों तरह सुकून हासिल हो गया तो अब वो किताबें लिख रहे हैं एंड ऑफ हिस्ट्री वो किताबें लिख रहे हैं कि अल्लाह है या नहीं है वो किताबें लिख रहे हैं कि दूसरे सियारों पे आबादियां हैं या नहीं इसलिए कि इंसान जो आला दिमाग है वो नजरिए के बगैर जी नहीं सकता वो कहता है कोई नजरिया है मेरी जिंदगी का कोई मकसद है किसने पैदा किया तो मसला क्या है चक्कर क्या है ये दुनिया चल कैसे रही है शाह साहब रहमतुल्लाह फरमाते हैं ये इंसान ही है जिसके जहन में ऐसे सवाल पैदा होते हैं और वो चाहता है कि ये करे और दूसरी तरफ ऐसे होता है कि बाद लोगों में ये सलाहियत होती है कि वो सिर्फ गुलाम बन के जिंदगी गुजारें जो किसी बड़े ने रास्ता तय कर दिया चुप करके उस पर चलते रहो ना जहन में इतनी फिक्र पैदा हो ना सोच पैदा हो हमारे निजाम इस सोच पर पाबंदी लगाते हैं इसीलिए अब जो बच्चे पाकिस्तान में पैदा होते हैं परवरिश पाते हैं परवान चढ़ते हैं सबसे बड़ा जुल्म उन पर यह होता है कि उनकी कुव्वत फिक्र तबाह हो जाती है कुव्वत फिक्र लग जाती है कमाने में कुव्वत फिक्र लग जाती है घरेलू झगड़ों पे कुव्वत फिक्र लग जाती है कि जो ही शादी हुई बीवी को अलग रहने के लिए मकान दे और जब तक वो इन सारी चीजों से फारिग होने की सोच रहा होता है उससे पहले इजराइल आ जाता है और कहता है चलो अल्लाह के यहाँ अब तुम्हारी उम्र खत्म हुई तो कितने ही अधूरे मनसूबे छोड़ के वो चल देता है इसलिए कि ज़हनी तौर पर जो उसकी सलाहियतें थी उन सलाहियतों ने अभी कौम मुल्क की खिदमत तो क्या अपनी मार्फत नहीं दी थी तो जब ये जहीन बच्चे पैदा होने वाले एक तो वो हैं जो गुलाम बड़ों ने जो निकाल दिया बस उसी वजह जब ये जहीन बच्चे अपनी कुव्वत को इस्तेमाल करना चाहें तो मैदान नहीं मिलता मैदान नहीं होता साइंटिस्ट पाकिस्तान में पैदा हो जाए और वो अपनी सलाहियत को इस्तेमाल करना चाहे कि मैं ज्यादा इकोनॉमिक थ्योरी में आगे बढ़ू इसमें आगे बढ़ू इसमें आगे बढ़ू तो उस पर 100 चेक्स लग जाते हैं और कमाल की सियासत की इंडिया ने जिस जमाने में हमारे यहां कौमी हीरो को उन्होंने जेल में डाल दिया उन्होंने अब्दुल कलाम को अपना सदर बना दिया साइलेंट मैसेज पूरी दुनिया को दिया कि इंडिया में अगर कोई साइंटिस्ट काम करेगा तो उसकी ये इज्जत करेंगे और हमने भी मैसेज दिया कि अगर आगे चले ना तो तुम्हारा अंजाम ये होगा ये है वो जुल्म जो हमारे यहाँ पैदा होने वाले बच्चों की सलाहियतों पे होता है इसीलिए कोई ये भी मशवरा देता है कि अपने बच्चों को इस निजाम से निकाल देना चाहिए क्योंकि अगर वो इस गुलामाना और इस अहमकाना निजाम में रहेंगे तो जो हुक्मरान है खुद उन्हें ही नहीं पता कि कौम ने कैसे बनती है तो ये कौम बनेगी कैसे अच्छा साहब रहमतुल्लाह ने फरमा दिया कि जब आदमी इन कामों से खारिज हो जाता है जरूरियात जिंदगी से फिर वो नजरिया चाहता है नजरिया क्या है अमेरिका ने यह किताब लिखी ना एंड ऑफ हिस्ट्री कम्युनिज्म की इस रूस के टूटने के बाद उन्होंने कहा अब सारे नजरिए खत्म हो गए अब नजरिया दुनिया में जिंदगी का वही है जो अमेरिका देगा बड़ी अच्छी तकरीर की है अगर आपको कभी इंटरनेट पे मौका मिले तो सुनिएगा हेनरी किसिंजर हेनरी जो है अभी भी जिंदा है शायद 94-95 साल उम्र हो गई उसकी और जो दुनिया में टॉप टॉप के थिंकर्स हैं यहूदी उनमें से वो एक है उसने नोबेल प्राइज पे जो तकरीर की उसने कहा हिस्ट्री का एंड हो गया रूस हार गया कम्युनिज्म को हमने शिकस्त दे दी अब दुनिया में अगर कोई तहजीब अपने वजूद को बरकरार रखेगी तो अमेरिकन सिविलाइजेशन है हम हर जगह ये फैलाएंगे और फिर उससे अगली बात कही बड़े काम कि उसने कहा अमेरिकन सिविलाइजेशन के मुकाबले में एक ही सिविलाइजेशन उभर सकती है और वो इस्लाम है और अगर हमें कभी भी ख्याल अंदाजा हुआ कि इस्लाम सर उठा रहा है दुनिया में तो हम कम्युनिज्म को दोबारा जिंदा कर देंगे मगर इस्लाम को नहीं उठने देंगे ये है वो तहजीबों की जंग जो जारी रहती इसलिए उन्होंने सारा निजामे ताली सारी चीजें ऐसी डाली हैं कि इस्लाम की तहजीब मार खाए और ये तो अभी हमारी समझ में ही नहीं आया कभी समझ में आया किसी की तो कोई उठेगा उस पर भी दुश्मन कमजोर अल्लाह जाने क्या होगा शाह साहब रहमतुल्लाह अलैह इसके बाद शुरू करते हैं कि वो लोग जो पीछे चलने वाले होते हैं वो क्या होते हैं और जो इन्हें इमामत दी जाती है वो लोग क्या होते हैं पांच उलूम उन्होंने गिनवाए हैं کہ جو لوگ قوموں کی امامت کرتے ہیں جو اعلیٰ دماغ ہوتے ہیں وہ سب سے پہلے الہیات کو سمجھتے ہیں پھر فزکس کو سمجھتے ہیں پھر اس کے ساتھ ساتھ تیسری چیز جو ان میں فطری طور پر علوم ہوتے ہیں وہ ہوتے ہیں چوتھے وہ میتھمیٹکس اس کی قسم کو سمجھتے ہیں اور پانچویں کہ کیا اعمال کیے جائیں جس اعمال کے ذریعے امت اور قوم زندہ ہو جائے یہ پانچ علوم ہیں جس پہ قیادت بحث کرتی ہے قائدین کا جو دماغ ہوتا ہے اس طرح سے سوچا کرتے ہیں یہ انشاءاللہ دیر سے آنے کے لیے معذرت خواہ ہیں